आफ्नो जीवनको लक्ष्य निकाल्ने क्रममा अब हामी नौ बुधामा पुगेको छौँ अनि एक साँचो विश्वासीले ख्रिस्टलाई स्वीकार गर्दछ भन्ने महत्वपूर्ण बुधालाई अहिले ल्याइन्छ हामी। त्यसैले आत्मिक जीवनको लक्षण नम्बर नौ, एक साँचो विश्वासीले ख्रिस्टलाई स्वीकार गर्दछ। स्वीकार भन्ने शब्द चाहिँ नैमीमा प्रयोग भएको ग्रिक शब्द होमोलोगियोबाट अनुवाद गरिएको रूपान्तर गरिएको होमोलोगियो ग्रिकमा, अनि त्यो चाहिँ फेरि दुईटा भाग मिलेर बनेको छ। होमो भन्नाले उही, उस्तै उही, अनि लोगियोको पनि यो यसको अर्थ चाहिँ लेगोबाट आउँछ। लेगो भने चाहिँ भन्नु, त्यसैले उही भन्नुबाट चाहिँ होमोलोगियो, अनि होमोलोगियो भने चाहिँ स्वीकार भन्ने शब्द। त्यसैले स्वीकारको अर्थ अक्षरश चाहिँ के हुन्छ भने अर्काले भनेको कुरा जस्तै भन्यो, अर्काले केही भन्यो उही भन्नु भनेको स्वीकार गर्नु, भनेको अर्को व्यक्तिसँग सहमत हुनु। ख्रिस्टमा विश्वास गर्नेले एउटा कुरा स्वीकार गर्दछ, मौखिक रूपमा स्वीकार गर्दछ, सार्वजनिक रूपमा स्वीकार गर्दछ। परमेश्वरले भन्नुभएको कुरासँग ऊ सहमत हुँदै परमेश्वरले भनेको जस्तै उसले पनि हो भन्छ। जस्तो कि पहिले यहाँ पाँचमा जाउँ, स्वीकार भनेको उही भन्नु, अर्काले भनेको कुरा जस्तै भन्नु, अर्को व्यक्तिसँग सहमत हुनु भन्ने अर्थ लाग्दछ। त्यसैले एउटा ख्रिस्टमा विश्वास गर्ने व्यक्तिले परमेश्वरसँग सहमत हुँदै एउटा कुरा स्वीकार गर्दछ, पहिले भन्दा पाँचको नौमा, हामी मानिसहरूको गवाही ग्रहण गर्छौँ भने परमेश्वरको गवाही त झन् ठूलो हो, किनकि परमेश्वरको गवाही यही हो जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ, जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ, किनभने त्यसले परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन। अनि गवाही यही हो, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न उसित जीवन छैन। अब यहाँ घरिघरि दोहोरिएको एउटा शब्द के हो भने गवाही, होइन? गवाही भनेको कुनै पनि कुरा जुन भनिन्छ, गवाही साक्षी। अब परमेश्वरले गवाही दिनुभएको छ, परमेश्वरले केही कुरा भन्नुभएको छ केको विषयमा, आफ्नो पुत्र यीशु ख्रीष्टको विषयमा। अनि एउटा विश्वास गर्ने व्यक्तिले के गवाही के परमेश्वर गवाहीलाई स्वीकार गरेको छ, यीशु ख्रीष्ट परमेश्वरले हामीलाई अनन्त जीवन दिनका लागि पठाउनु भएको हो भनेर यीशु ख्रीष्टलाई उसले जब विश्वास गर्दछ उसले चाहिँ परमेश्वरको गवाहीलाई उसले स्वीकार गरे, परमेश्वरसँग सहमत भए, हो मलाई यीशु ख्रीष्टको आवश्यकता छ, हो परमेश्वर पुत्र यीशु ख्रीष्ट नै मेरो लागि क्रुसमा मर्नु भएको हो, गाडिनु भएको हो, बौरी उठ्नु भएको हो। किनभने परमेश्वरले भन्नुहुन्छ यस संसारका मानिसहरू तिमीहरूको लागि मुक्ति तिमीहरूले पाओस् भनेर मेरो पुत्र यीशु ख्रीष्टलाई पठाए, अनि एउटा विश्वासीले भन्छ हो भन्छ, त्यसलाई चाहिँ स्वीकार हुन्छ अनि परमेश्वरसँग सहमत हुँदैछ, एउटै कुरा भन्दैछ परमेश्वरसँग। अब तर जुन व्यक्तिले चाहिँ यीशु ख्रीष्टलाई विश्वास गर्दैन उसले भन्दैछ होइन, कुनै न कुनै कुरामा चाहिँ ऊ चाहिँ होइन भइहाल्छ, कि परमेश्वरले पठाएको होइन येशु ख्रीष्टलाई, कि उसले भन्छ येशु ख्रीष्टमा विश्वास गरेर के पाइन्छ, के पनि पाइन्छ, त्यही फाइदा छ। अथवा परमेश्वरले जे भन्नुभएको छ येशु ख्रीष्टको विषयमा कि उहाँको पुत्र हुनुहुन्छ, उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ, उहाँको मृत्युले हाम्रो पापहरू, उहाँको रगतले हाम्रो पापहरू क्षमा हुन्छ, उहाँ बौलिनुभयो, यी सब कुरा चाहिँ उसले चाहिँ नकार्छ। त्यो नकार्ने कारणले के गरिरहेको छ भने परमेश्वरलाई चाहिँ झुटो तुलाइरहेको छ, होइन। परमेश्वरले भनेको कुराहरू सब साँचो होइन भन्दैछ, तर एउटा साँचो विश्वासीले त स्वीकार गर्छ, इन्कार गर्दैन, उसले भन्छ परमेश्वरले भनेको साँचो। अनि मैले एउटा सिसी ल्याउने विचार गरेको थिएँ, विशेष सिसी औषधिको सिसी है, अनि मानौ यो एउटा औषधिको सिसी हो है, अनि औषधिको कालो सिसीको वरिपरि चाहिँ एउटा कागज फाँसिएको छ, अनि त्यो कागजमा लेखिएको छ यो झोल पदार्थ चाहिँ पेटको कुनै के रोगको लागि औषधि हो भने, अनि अब यो कागजले सिसीभित्रको सामग्रीलाई चाहिँ स्वीकार गरिरहेको छ, स्वीकार गर्नको लागि होला त्यो कागज। त्यस्तै गरी एउटा विश्वासीले आफ्नो प्रभु मुक्तिदातालाई बिना शर्मा प्रश्न स्वीकार गर्नुपर्दछ, जसरी यो सिसीको कागजले एकदम खुल्ला खुल्ला बताइरहेको छ यो सिसीभित्र पेटको औषधि रोगको औषधि छ। त्यसै गरी हामीभित्र प्रभु येशु ख्रीष्ट हुनुहुन्छ भने हामीले चाहिँ बिना शर्मा के स्वीकार गर्नुपर्छ, रोमी दशको एघारमा, रोमी दशको एघारमा जहाँ लेखिएको छ किनकि पवित्र शास्त्रले भन्दछ उहाँमाथि विश्वास गर्ने हरेक शर्ममा पर्ने छैन। त्यसैले एउटा सानो विश्वासीले कुनै शर्म नमानिकन प्रभु येशु ख्रीष्टलाई स्वीकार गर्छ, हो म मित्र ख्रीष्ट हुनुहुन्छ, म उहाँको हो, उहाँमाथि विश्वास गरेँ, उहाँले मलाई मुक्ति दिनुभयो, म समानन्त जीवन छु भन्नलाई किन शर्मा। एउटा साँचो विश्वासीले ख्रीष्टलाई स्वीकार गर्दछ। रोमी एक अध्यायको स्वर पदमा पावलले यसरी भन्छ, जुन पावल पहिला क्रिस्चियनहरूलाई सतावट दिन्थे, जलखानमा राख्थे, तर पछि गएर परमेश्वरको अनुग्रह कृपाले उसले सुसमाचार बुझ्यो, ख्रीष्टलाई चिन्यो, मुक्ति पायो। अनि रोमी एकको स्वर पदमा उसले यसरी भन्छ, किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिन, शर्माउँदिन म ख्रीष्टको सुसमाचारसँग, किनकि विश्वास गर्ने हरेकका लागि, पहिले युदीका लागि र ग्रीकका लागि पनि मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो। मुक्ति दिन सक्ने यस्तो परमेश्वरको सामर्थ्यसित म किन डराउँ, जबकि मानिसहरू जो नष्ट भइरहेका छन् उनीहरूले ख्रीष्टको सुसमाचार सुनेर बुझेर येशु ख्रीष्टमाथि विश्वास गर्दा, परमेश्वरको यो दोहोरालाई स्वीकार गर्दा उनीहरूले मुक्ति पाउँछ, परमेश्वरले उनीहरूलाई पाप र नरक र शैतानबाट मुक्त गर्नुहुन्छ भने म किन लजाउँ। त्यसैले पावल चाहिँ शर्माउँदैन थिए, मानिसहरूले बुझेर या नबुझेर पनि, सतावट दिए पनि, गिल्ला गरे पनि ऊ चाहिँ लजाउँदैन। अनि ख्रीष्ट आफै पनि बिना हाम्रो लागि नलजाइकन खुल्ला खुल्ला सार्वजनिक रूपमा ख्रीष्ट हाम्रो लागि के हो, खुसी मत हो, कुनै कुरामा भएको घटना थिएन, उहाँ मरिनु, यो त एकदम खुल्ला खुल्ला घटना, पुरै संसारलाई थाहा छ कि येशु ख्रीष्ट कल्वरी डाँडामा हाम्रो पापहरू बोकेर क्रुसमा झुन्नु भएको, अनि यसो हेर्दा तपाईँले बुझ्दैन, मैले पनि बुझेन, वर्षौँसम्म मैले देखाएँ क्रुसमा जुन यहाँको त्यो फोटोहरू, अहिले पनि बजारमा यताउता जाँदाखेरि कहाँ कहाँ टाँसिरहेको हुन्छ, अविश्वासीहरू म सोच्छु त्यहाँ यो दर्शनीहरूतिर केही पनि थाहै छैन, खालि एउटा मतलब देउताको रूपमा उनीहरूले चाहिँ केही हुन्छ कि भनेर टाँसे होला जस्तो लाग्छ मलाई, जस्तो कि मलाई पनि यत्रो वर्षमा देखेको मैले कसलाई सोद्धा पनि सोधेन, यो के हो भने किन भने पनि सोधेन, यो साँच्चै हो कि अनि के भयो पनि सोधेन, को हो भने पनि सोधेन, तर संसारलाई थाहा छ त्यो यसु ख्रिस्ट खुल्ला खुल्ला सार्वजनिक रूपमा उहाँ मर्नु हाम्रो लाग्छ नबुझेन। अब त्यसरी स्वीकार भनेको के रहेछ भने अर्कोले भनेको कुरामा सहमत उहीमा परमेश्वरले आफ्नो पुत्रको विषयमा भन्नुभएको छ है संसारको मुक्तिदाता मेरो पुत्र हो, अनि जब एउटा व्यक्तिले साँच्चै विश्वास गरेको छ भने उसले हो स्वीकार गर्छ, बोतलको शिशुले भित्र भएको सामग्रीलाई स्वीकार गरे जस्तै क्रिस्चियनले ख्रिस्टलाई स्वीकार गर्छ। तर यसको उल्टो विपरीत अर्थ लाग्ने शब्द चाहिँ के हो भने इन्कार गर्नु, स्वीकार गर्नु भनेको हो भन्नु हो, इन्कार गर्नु भनेको होइन भन्नु हो। अनि लुका 22 एक्चुली पढौँ, लुका 22 अध्याय, लुका 22 अध्यायको 57 पदमा यहाँ हामी पत्रुसको विषयमा पढ्छौँ, जब यीशु ख्रीष्टलाई दुष्ट मानिसहरू शत्रुहरू आएर चाहिँ उहाँलाई गिरफ्तार गरी लगे, चेलाहरू तितर बितर भए, त्यसरा भोलिपल्ट क्रुसमा यीशु मर्छ, पत्रुस चाहिँ अघिल्लो रातमा के गर्छ 22 अध्यायको 57 पदमा यहाँ लेखेको छ, अनि उनले यसो भन्दै उहाँलाई इन्कार गरे, हे नारी म उसलाई चिन्दिन। पत्रुसलाई एउटा नारीले भन्छ तिमी पनि यीशु सँगसँगै थिए भन्दाखेरि हे नारी म उसलाई चिन्दिन। पत्रुसले भन्नु पर्ने थियो हो म उहाँलाई चिन्छु, त्यो चाहिँ स्वीकार हुन्थ्यो, तर उसले इन्कार गरे। त्यसै गरी 58 पदमा अनि केही समयपछि अर्कोले उनलाई देख्यो र भन्यो तिमी पनि तिनीहरू मध्ये नै हो, अनि पत्रुसले भन्नुपर्ने थियो म हो भन्नुपर्ने स्वीकार गर्न, तर उसले के गर्यो हे मानिस म होइन इन्कार गर्छ। 59 अनि एक घण्टा जति बितेपछि अर्कोले यसो भन्दै दृढतापूर्वक निश्चयता दियो यो मान्छे पनि साँच्चै उसँगै थियो किनकि यो पनि गालिली हो, गालिलको जस्तै बोली देखिन्थ्यो कि पत्रुसको बोलीबाट चिन्थे उतातिरको मान्छे होइन। अनि पत्रुसले भने हे मानिस तिमी के भन्दैछौ म जान्दिन, उसले भन्नुपर्ने थियो हो म उहाँको भन्नु, तर तीन पटक हरेक पटक पत्रुसले प्रभुलाई इन्कार गरे स्वीकार गरे। पत्रुस विश्वासमा गम्भीरसित चुकिएको हो यहाँ, तैपनि उनी एक साँचो विश्वासी नै थिए भन्ने संकेत कहाँ मिल्छ। अब यसो हेर्दा त कसरी विश्वास गर प्रभुलाई इन्कार गरेर यो गम्भीर साथ चुकेको थियो उसको विश्वास, तर उ साँचो विश्वासी थियो भन्ने संकेत हामीलाई स्पष्ट यहाँ के दिएको छ भने 62 पदमा अनि पत्रुस बाहिर गए र धुरु धुरु गरियो भने उसले गरेको यो आफ्नो काममा ऊ घमण्डी थिएन, उसलाई घमण्ड थिएन, उसलाई गर्व थिएन, उसलाई खुसी थिएन, शान्ति थिएन, भित्रमा कुनै चयन थिएन, के भएर यसको भन्ने प्रकारको धारणा थिनै थिएन उसको लागि डरका कारणले मलाई पनि केही गर्दा कि मानिसहरूले भनेर उसले चाहिँ प्रभुलाई इन्कार गरे। उसको कमजोर विश्वास नै ऊ आफैमा त्यस्तो भित्री बल होइन उसले महसुस गर्दैछ, तर ख्रिस्टलाई इन्कार गरेकोमा ऊ खुसी थियो, ऊ एकदमै तितो हुँदै दुखी हुँदै धुरु धुरु रोए भनेर बताइएको छ। अनि ऊ एक साँचो विश्वासी नै थियो भन्ने अर्थ संकेत कसरी मिल्छ भने पछि गएर यही घटनाको लगभग 2 हप्ता नपुग्दै पेन्टेकोस्टको दिन आइपुग्यो, अनि पेन्टेकोस्टको दिनमा त हजारौं मानिसहरूको सामु पत्रुसले यीशु ख्रीष्टलाई स्वीकार गर्छ। प्रेरित 2 अध्यायको 41 पदमा यसरी पढ्न फेरि दुई अध्यायको 41 पदमा यही ख्रिस्टलाई इन्कार गर्ने एउटा पत्रुस अब ख्रिस्ट मारिसक्नु भएपछि र गाडिएर बौरी उठ्नु भइसकेपछि स्वर्ग उचालिसक्नु भएपछि अब पत्रुस अर्कै मान्छे जस्तो भइसक्यो ऊ बडो जोस सामर्थ्य निश्चयताको साथ दृढताको साथ दुई अध्याय 41 पदमा उसले के गर्छन् यहाँ लेखिएको छ तर जतिले आनन्दसित उनको वचन ग्रहण गरे कसको वचन ग्रहण गरे भने पत्रुसले प्रचार गरेको वचन गरे कतिजनाले पत्रुसको वचन सुनेर ग्रहण गरे प्रभुलाई तिनीहरूले बत्तीसले अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थिए 3,000 मानिसहरूको सामु पत्रुसले प्रचार गरे थुप्रै हो 3,000 अनि 22 पद 2:22 पदमा हेर्यो भने यहाँ पत्रुसको साहस देखिन्छ 22-24 ए इजरायली मानिसहरू हो यी कुराहरू सुन्नुहोस् नासरतका येशु परमेश्वरबाट सामर्थ्यका कामहरू अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईँहरूका निम्ति प्रमाणित गरिनु भएको मानिस हुनुहुन्छ ती कामहरू परमेश्वरले उहाँद्वारा तपाईँहरूकै बीचमा गर्नुभयो जसरी तपाईँहरू आफै पनि जान्नुहुन्छ उहाँलाई नै जो परमेश्वरको ठहराइएको योजना र पूर्व ज्ञान अनुसार सुम्पिनु भएको थियो तपाईँहरूले लानुभयो अधर्मी हातहरूद्वारा क्रुसमा टाँग्नुभयो र मार्नुभयो उहाँलाई परमेश्वरले मृत्युका पीडाहरूबाट छुटाइकन बौगाएर उठाउनुभयो किनकि त्यसको पक्राइमा उहाँ रहनु चाहिँ असम्भव थियो प्रतिस्थितिकै साक्षी देखिन्छ उसले त श्रोताहरूलाई नै दोष नहुँदैछ श्रोताहरूलाई मानव औँलाले भने तपाईँहरूको अधर्मी हातहरूले प्रभु येशु ख्रीष्टलाई चाहिँ लगेर क्रुसमा टाँग्नुभयो मार्नु भन्दैछ अब यो त निकै साक्षी गर्दछ त्यसै गरी 29 पदमा अझ भन्छन् हे मानिसहरू र भाइहरू हो कुलपति दाउदको विषयमा म तपाईँहरूलाई स्वतन्त्रपूर्वक भन्न सक्छु उनी मरेर गाडिए पनि अनि उनको ध्यान आजको दिनसम्म पनि हाम्रो बीचमा छ दाउद त मरेर मरिरहेको छ के अरे भोलि हुन्छ चाहिँ अनि 36 पद यसकारण इजरायलको सारा घरानाले यो निश्चय गरी जानोस् कि जुन येशूलाई तपाईँहरूले क्रुसमा तान्नुभयो उहाँलाई नै परमेश्वरले प्रभु द ख्रीष्ट तुल्याउनु भएको छ उसले प्रभु येशू ख्रीष्टलाई एकदम स्पष्ट साथ चाहिँ स्वीकार गरेको छ येशू नासरतको येशू जसलाई तपाईँहरूले मार्नु कुन चाहिँ येशू यहाँ कुनै सदा छैन उहाँलाई परमेश्वरले प्रभु र ख्रिस्ट ल्याउनु भएको छ यो ठुलो स्वीकार ख्रिस्ट भन्दा सर यहुदीहरूको समाजमा के आउँथ्यो पुरानो नियम भइभएको सयौं भविष्यवाणी पूरा गर्ने एउटा विशेष व्यक्ति जो परमेश्वरले पठाउनुहुनेछ मसीह भन्थे हिब्रू भाषामा ग्रिकमा ख्रिस्ट भनिन्छ येशु नै हो ख्रिस्ट भनेर उसले प्रश्न स्वीकार गरे अब त्यसले तपाईँ र मलाई कसैले के भने के तिमीले पनि येशूलाई विश्वास गरेको हो के तिमीले पनि येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी स्वीकार गर्छौ भनेर सोध्यो भने हामी कसरी जवाब दिन्छ हामीले स्पष्ट जवाब दिनुपर्छ त्यो बेलामा यदि हामी ख्रिस्टका ठाउँमा अब अर्को पक्ष हेर पच्चिस कुरा हेर अब के छ भने हाम्रो मुखको स्वीकार र हाम्रो जीवनको व्यवहार यो दुईटा कुरा मुखको स्वीकार जीवनको व्यवहार चाहिँ मेल खानुपर्छ तितस एकको स्वरमा तितस एकको स्वरमा अनि तितस एकको स्वरमा हामी पढौँ यहाँ लेखेको छ यहाँ एउटा स्वीकार गर्नेहरूको एउटा समूह छ स्वीकार गर्नेहरू स्वरूप हामी परमेश्वरलाई चिन्छौँ भनी तिनीहरू दावी गर्छन् तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन् किनकि तिनीहरू हिमलाग्दा अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन् अब यो के पाउँछ भने एउटा मानिसहरुको समस्या छ उनीहरुको जिब्रोको सन्देश छ के छ हामी परमेश्वरलाई चिन्छौं भन्छ तर उनीहरुको जीवनको सन्देश के छ हामी परमेश्वरलाई चिन्दैन किनभने उनीहरुको जीवन त यहाँ छ अनाज्ञाकार हिमला त हरेक असल कामका लागि निकर्मा पनि असल काम छैन अनि परमेश्वरको उनीहरूप्रतिको भावना पनि यहाँ व्यक्त गर्नु भएको छ उहाँले यहाँ रहेछ यिनीहरू त हिमलाका हुन् भन्नुहुन्छ भन्छ मुखले चाहिँ मलाई चिन्छ भन्छ यिनीहरू तर उनको जीवन चाहिँ पटक्कै मलाई मन पर्दैन यिनीहरू हिमलाका छ यसरी उनीहरूको व्यवहार उनीहरूको बोलीको विपरीत छ यो चाहिँ परमेश्वरको निम्ति हिमलाको कुरा हो त्यसैले परमेश्वर चाहिँ कपटीहरूको विरुद्धमा एकदम कडा कडा कुराहरू भन्नुभएको छ प्रभु येशु ख्रीष्ट जब आउनुभयो ती बाहिर मात्र आफूलाई चाहिँ धर्मी देखाउने व्यक्ति यो परिसी शास्त्री सदुकी यिनीहरूको विरुद्धमा जति कडा शब्द भन्नुभयो अरूको विरुद्धमा भन्नु भएन जस्तो लाग्छ अनि पहिलो यो दुई अध्यायमा पनि यसरी बताउँ पहिलो योमा दुई अध्याय अनि तिन पदमा हामी पाउँछौ अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ भने यसैबाट हामी उहाँलाई चिन्दा रहेछौँ पनि हामी थाहा पाउँछौ चार पद जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुट हो र त्यसमा सत्य छैन त्यसैले जुन येशु प्रभुको नाम हाम्रो जिब्रोले लिएको छ उहाँले हाम्रो जीवनको सेवा गरेको उहाँलाई नै हाम्रो जीवनले सेवा गरेको परमेश्वर चाहनुहुन्छ र उहाँलाई नै हामीले जीवनले सेवा गरिरहेको छौँ भन्ने कुरा चाहिँ संसारले देखेको परमेश्वर चाहन्छ खालि हामीले ख्रीष्टलाई मैले स्वीकार गरेको मात्र अब एउटा साँचो विश्वासले त स्वीकार गर्छ मुखले तर यहाँ के सिक्दैछ भने मुखले मात्र हो जीवनले पनि स्वीकार गर्छ किनभने ती त एक स्वरमा त के पाएन भने मुखले स्वीकार गर्दैछ जीवनले चाहिँ इन्कार गर्दैछ अनि ख्रिस्टको नाम लिने हरेकजन अधर्मबाट अलग्र होस् भनेर दोस्रो तिमी दुईको उन्नाइसमा पनि लेखेको हामीले पढेका छौँ अनि प्रत्येक साथ विश्वासीले ख्रिस्टलाई यसरी दुवै प्रकारले स्वीकार गर्दछ तर यसबाट के पनि देख्छ भने एउटा विश्वास नगर्ने व्यक्तिले पनि स्वीकार गर्नु सक्दो रहेछ मुखले त्यसैले हामी चाहिँ भ्रममा जुन कोही व्यक्तिले मेरो विश्वासी हो भन्न सक्छ ओ मेरो चाहिँ मसी भन्न नसक्छ नभइदिएको मान्छे साधु त खालि मुखले मात्र स्वीकार गरेको देख्नु सक्छ ए हो भन्ने सर अनि एक दुईवटा प्रश्न सोध्नु अलिकति सनाह हुनुपर्छ अनि सायद ऊ चाहिँ बुझेकै छैन सायद ऊ बुझ्न पनि चाहन्छ त्यसैले केही प्रश्न सोधेर बरु उसलाई फाइदा हुने एक दुईवटा कुरा भनिँदाखेरि उसले विचार गर्छ जस्तै कहिलेकाहीँ चाहिँ मान्छे भेटिन्छ उसले भन्छ जय खुसी भन्छ ए अनि मैले भन्छु तपाईँ पनि विश्वासी हुनुहुन्छ अनि मैले कहिलेदेखि विश्वासी हुन्छ म त जहिलेदेखि विश्वासी मेरो बुवामा विश्वासी थियो म त सानैदेखि अनि मैले भन्छु तर यो उन्नति नदेमा प्रभु यीशुले भन्नुभएको छ कोही मानिस नयाँ गरी जन्मेन भने परमेश्वरको राज्य हुन सक्दैन उसले प्रभुलाई नचिनेर पनि उसले यसो सोच्छ अर्को आफूले भन्छ म विश्वासी मैले यति महिना अगाडि यति वर्ष अगाडि चाहिँ फलाना हातबाट फलाना मण्डलीमा मैले बत्तिसमा लिएँ तर मैले भन्छ तर बत्तिसमा लिएर मुक्ति पाइदैन नि अनि साथीहरूले विचार गर्दाखेरि अस्ति अब मैले अन्य भाषा पनि बोलिसकेँ भने उसले भन्ने परिहाललाई थाहा हुन्छ कहाँ छ है अनि उसलाई हामीले सहायता गर्न खोज्नुपर्छ उसलाई के अरे विरोध गर्नु होइन तर हेर्नुहोस् प्रेमसाथ भने तपाईँले गलत कुरामा विश्वास गर्दै हुन्छ मुक्ति त्यसरी पाइँदैन अनि कसरी चाहिँ धर्मको रूपमा मात्र ल्याएको छ मैले अब दसैँ पनि मान्न छोड्ने तिहार पनि मान्न छोड्ने राम्रो सजिलो भाषा त धेरै खर्च पनि लाग्दैन, यही धर्म सजिलो छ, तर अर्कोतिर यो पनि हामीले यहाँ अध्ययनबाट बुझ्यो कि एउटा साँचो विश्वासी पनि पत्रुस जस्तै अस्थायी रूपमा एकछिनको लागि विश्वासमा चुट्न सक्दो रहेछ। हामी चुट्न सक्छौँ साँचो विश्वास गरेर, तर चुटेको चुटै भएर डुब्दैन। अस्थायी रूपमा एकछिनको लागि चाहिँ हामी अलिक धर्मरीहरू चाहिँ लड्न सक्छौँ, तर केही उत्साह प्रभुलाई इन्कार समेत गर्न सक्दछ, त्यसले हामी भित्र यस्तो पार्टी चलाउँछ, त्यसैले लिनौ उहाँमा भर पर्दै हिँड्नु पर्छ। तर साँचो विश्वासीहरू पनि केही उठ्छ, तर सातपल्ट लडे पनि उठ्छ भनेको प्रदेशको विषयमा। अब यसरी मत्ती दशमा पर्ना, मत्ती दस अध्यायको 32 पदमा साँचो विश्वासीले ख्रीष्टलाई स्वीकार गर्छ मुखले अनि जीवनले। मुखको स्वीकार जीवनको स्वीकार म्यान खानुपर्छ, अनि यो स्वीकार साँचो स्वीकार यो प्रभुलाई एकदम मनपर्छ, अनि एउटा प्रतिज्ञा दिनुभएको छ यसरी स्वीकार गर्ने व्यक्तिको लागि कति राम्रो छ। मत्ती 10 25 पदमा हामी हेर्नेछौँ, यसकारण जस कसैले मलाई मानिसहरूका सामु स्वीकार गर्ला उसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताका सामु स्वीकार गर्नेछु। कस्तो तरिका है, प्रभुलाई स्वीकार गर्नु भनेको मुखले मात्र होइन रहेछ भने सिक्यौँ, मुख र जीवनले प्रभु यीशुलाई हामीले स्वीकार गर्दैछौँ। हामी चाहे स्कुलमा जाँदा, हाम्रो घर छिमेकमा होइन, हाम्रो आफन्तहरू आउँदा जाँदा भेटघाट हुँदा खेल्दा खेल मैदानमा हामी बिहान पर्दा प्रभुलाई स्वीकार गरिरहेको छ हाम्रो मुखले हाम्रो जीवनले। प्रभुले भन्नुहुन्छ म उसलाई चाहिँ स्वर्गमा हुनले मेरो पिताको सामु स्वीकार गर्नेछ, प्रभुले नै स्वीकार गर्नुहुन्छ यो व्यक्ति सर्वसम्म छु भन्नुहुन्छ। हामीले चाहिँ प्रभुसँग हामी समर्थन हुँदैछौँ, प्रभुले भनेको कुरालाई स्वीकार गर्दैछौँ, प्रभुले अब हामीलाई स्वीकार गर्नुहुन्छ। अनि लुका 12 पढ्दा, लुका 12 8 पदमा लुका 12 अनि 8 पदमा प्रभुले भन्नुहुन्छ म तिमीहरूलाई यो पनि भन्दछु हरेक जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ उसलाई मानिसका पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्दछ। पिताको सामु मात्र स्वीकार गर्ने दूतहरू हो, दूतहरू कतिवटा छ, लाखौं लाख करोड हो। प्रभु यीशुले चाहिँ नाम लिएर भन्नुहुन्छ सरिता काकी चाहिँ मेरो यहाँ विकाय हुन्छ, स्वर्गमा बस्ने पिता हुन्छ। अझ भनिन्छ प्रकाश किमको 5 पनि, यहाँ प्रकाश किमको 5 प्रकाश किन ल्याएको 5 पद जसले जय पाउँछ उसैलाई सेतो वस्त्र पहिराइनेछ अनि जीवनको पुस्तक बाटोमा उसको नाम कुनै रीतिले काट्ने छैन तर उसको नाम मेरा पिताको सामु र उहाँका दूतहरूको सामु स्वीकार गर्नेछु। यसरी यो धेरैपल्ट उल्लेख भएको रहेछ है, प्रभुले स्वीकार गर्नुहुन्छ जुन व्यक्तिले उहाँलाई मानिसहरूको सामु आज स्वीकार गर्छ। यस्तो राम्रो मौका छ है, थोरै दिन छ हाम्रो लागि प्रभुलाई स्वीकार गर्ने साक्षी। अब यहाँ एउटा कुरा आउँछ, जसले जय पाउँछ भनेको छ, को यो जय पाउने व्यक्ति? ल पहिले भन्दा 5 छ, यो जय पाउने व्यक्ति म हो कि होइन? पहिलो 5 स्पष्ट छ यहाँ को जय पाउने व्यक्ति, पहिले भन्दा 5:5 यहाँ छ, यीशु नै परमेश्वरका पुत्र हुनुहुन्छ भने विश्वास गर्ने बाहेक संसारमाथि जय प्राप्त गर्ने अरू को छ? यहाँ त बताएको छ जय प्राप्त गर्ने व्यक्ति यो हो जसले यीशुले परमेश्वरका पुत्र हुनुहुन्छ भनेर विश्वास गरेको, अर्थात् परमेश्वरको गवाहीलाई स्वीकार गरेको व्यक्ति चाहिँ जय पाउने व्यक्ति। त्यस भए तपाईँ साँचो विश्वासी हुनुहुन्छ भने तपाईँ संसारमा जय प्राप्त गर्नुहोस्, संसारसँगै तपाईँ नाच्नु हुँदैन, संसार जो शैतानको अधिकार पनि छ त्यसबाट छुटकारा पाइसक्नु भयो, प्रभु यीशु ख्रीष्टको राज्यभित्र सारिसक्नु भएको छ मृत्युबाट जीवनमा,
जय प्राप्त गर्नेछ। त्यसैले प्रकाश जीको पाँच उल्लेख भएको जय पाउने को रहेछ, एउटा श्री शिशुमाथि विश्वास गर्ने। अनि एउटा चाखलाग्दो कुरो के छ भने के अरे विश्वको ठाउँ ठाउँमा समय समयमा अहिले त कति ठाउँमा यीशु नै मसीह हुनुहुन्छ भने, यीशु नै मुक्तिदाता एकमात्र स्वर्ग जाने बाटो मुक्तिदाता हुनुहुन्छ भने स्वीकार गर्नलाई चाहिँ मूल्य चुकाउनुपर्छ, सायद खेलिनुपर्छ गाउँबाट, जेलखानामा हालिनु पर्ला, अनि कोही कोही त मृत्युदण्ड समेत पाउँछ। अनि केही वर्ष अगाडि पाकिस्तानमा एउटा 12-13 वर्षको एउटा सानो केटीलाई मृत्युदण्ड लिने कुरा चाहिँ मैले सुने के भयो मलाई याद भएन, तर त्यस्तो हुने गर्छ। अहिले पनि मुस्लिम राष्ट्रहरूमा अनि उत्तर कोरिया यस्तो ठाउँमा जसले गर्दाखेरि कतिले उहाँलाई स्वीकार गर्न डराउँछन् र चाहँदैन। दोस्रो र तेस्रो शताब्दीहरूमा अनि मतलब आजभन्दा 1700 अगाडिको कुरा, त्यो बेलामा क्रिस्चियनहरू विरुद्ध ठुलो सतावट उठेको थियो युरोपमा, अनि त्यस सतावटको समयमा भयङ्कर पीडा कष्ट भोग्नुपर्ने सम्भावनाको बावजुद पनि ख्रिस्टलाई इन्कार नगर्ने विश्वासीहरूले एउटा विशेष नामै उनीहरूलाई दिए, उनीहरूले इन्कार गर्न छाडेन। अनि उनीहरूलाई कस्तो नाम दियो भने कन्फेसर्स, है अङ्ग्रेजीमा कन्फेसर्स, कन्फेसर्स भनेको स्वीकार गर्ने भन्ने नाम, उनीहरूको भनौँ एउटा अपमान, यिनीहरूले स्वीकार गर्नेहरू भनेर उनीहरूलाई नाम दियो। त्यसैले हामी आफूलाई प्रश्न सोध्नु के म ख्रिस्टलाई सार्वजनिक रूपमा आफ्नो परिवार साथीहरू प्रियहरू छिमेकीहरूको बीचमा स्वीकार गर्ने गर्छु म स्पष्ट रूपमा मुखले मेरो जीवनले, के तपाईँ उहाँलाई खुसी साथ आफ्नो प्रभु भनी मानिरहनुहुन्छ, उहाँले के गरिदिनु भएको छ र के भन्नुभएको छ भने उहाँको विषयमा अरूहरूलाई बताउन के तपाईँ लगाउनुहुन्छ। एउटा सानो विश्वासले ख्रिस्टलाई स्वीकार गर्छ, तिमीहरू विश्वासमा छौ कि छैन आकालाई जान्छ। अब हामीले आफ्नै जीवनका यसरी 9 लक्षणहरू अध्ययन गर्दै आयौँ। कुनै व्यक्तिले साँच्चै नै मुक्ति पाएको छ भने आफूले मुक्ति पाएको कुरा उसले जानेको हुनुपर्दछ, अनि आफूले मुक्ति पाएको कुरा उसले देखाउनु पर्दछ। मैले मुक्ति पाएको छु भनेर जान्ने व्यक्तिले मुक्तिको निश्चयता पाएको व्यक्ति एक, दोस्रो भाग अनि उसले आफूले मुक्ति पाएको कुरा देखाउने व्यक्ति त्यो हो जसको जीवनमा चाहिँ यी हामीले 9 आत्मिक जीवनका लक्षणहरू अध्ययन गरे ती कुराहरू देखिन्छ। उसको जीवनले उसको हृदयको प्रभु र मुक्तिदातालाई प्रस्तै आउने हुनुपर्छ, यो नै परमेश्वरलाई मन पर्छ, अनि यसको लागि परमेश्वरले इनाम दिनुपर्छ। अनि परमेश्वरको सन्तानको हैसियतले एउटा विश्वासीको जीवन प्रभुलाई नचिन्नेहरूको जीवनभन्दा एक्लै हुनुपर्छ, भिन्नै हुनुपर्छ। अनि जसको कारणले हामीलाई अलि जिल्ला पनि गर्दा नबुझ्दैला केही समयको लागि, तर हामी नसर्माइकन फ्रिजको निम्ति खडा हुँदाखेरि यसको प्रतिफल एकदम ठुलो हुन्छ। पछि केही नबुझ्ने व्यक्तिहरू पनि फ्रिजका आउन सक्छ, त्यही भइरहेको हुन्छ वास्तवमा धेरैबाट। त्यसैले यदि मसँग परमेश्वरको जीवन छ भने यो जीवन भन्ने कुरा देखिनुपर्छ, शरीरमा जीवन छ भने शरीरमा विभिन्न लक्षणहरू देखिन्छ भनेर हेर्ने, त्यस्तै आत्मिक जीवन छ भने आत्मिक लक्षणहरू देखिन्छ। जसरी दोस्रो कोरिन्थी 5:17 लेखेको छ, अनि यो पद हामीलाई कन्ट्रोल हुनुपर्छ किनभने पर्छ दोस्रो कोरिन्थी 5:17 सायद कसै कसैलाई थाहा होला, यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बिति गएका छन्, हेर सबै कुराहरू नयाँ भएका छन्। यदि यसै कारण कोही ख्रिस्टमा छ भने, यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एक एउटा नयाँ सृष्टि हो। त्यसैले हामीले 9 जुन बुधाहरू अध्ययन गरौँ, एकचोटिमा सरस्वती पढिदिने छु। एउटा साँचो विश्वासले परमेश्वरको वचनमाथि विश्वास गर्दछ, एउटा साँचो विश्वासीले परमेश्वरको वचनको तृष्णा गर्दछ, एउटा साँचो विश्वासीले स्वर्गमा हुनुहुने आफ्नो पितालाई प्रार्थना गर्दछ, एउटा साँचो विश्वासीले दाजुभाइहरूलाई प्रेम गर्दछ, एउटा साँचो विश्वासीले प्रभुको आज्ञा पालन गर्दछ, एउटा साँचो विश्वासी पापमा लागिरहँदैन तर धर्मी जीवन बिताउँछ, एउटा साँचो विश्वासी पापमा जीवन मन पराउँदैन, एउटा साँचो विश्वासीले असल असल कामहरू गर्दछ, अनि एउटा साँचो विश्वासीले मानिसहरूका सानो फिसलाई स्वीकार गर्दछ। यसले एउटा साँचो विश्वासको जीवनमा यी चरित्रहरू हुनु आवश्यक छ, अनि तपाईँ पनि एउटा साँचो परमेश्वरको सन्तान हुनुहुन्छ भने सो कुरा देखाउनुपर्छ, सो अनुसार जिउनुपर्छ। अनि हामी परमेश्वरको सन्तान हो भने परमेश्वर हाम्रो गुवा हुन्छ, अनि गुवाको आकृति त सरासरीमा हुन्छ नि, होइन? त्यस्तै हाम्रो परमेश्वर पिताको स्वरूप पनि हामीलाई देखिनुपर्छ, ए यिनीहरू परमेश्वरको सन्तान रहेछ भनेर देखिने कुरा चाहिँ के हो? उसको जीवन नभएको धार्मिकताको काम। एउटा प्रश्न, कसैले नाना हाम्रो देशमा सतावट भए, क्रिस्चियनहरू चाहिँ अब लुकी लुकी सङ्गति गर्नुपर्ने भयो, एक समय त्यस्तै थियो पाइन्छ, कति देशमा यस्तै छ, अनि गर्वबाट चाहिँ तपाईँलाई चाहिँ क्या त समाजे, अनि भने यो मान्छे चाहिँ क्रिस्चियन हो भनेर चाहिँ त्यहाँ दोष लगायो, अब त्यहाँ न्यायालयमा लग्यो, अनि न्यायालयमा अदालतमा लाँदाखेरि अब अदालतमा प्रमाण चाहियो, अब यो क्रिस्चियन हो भने प्रमाण के छ? मुखलाई हेरेर मात्र थाहा हुँदैन भनेपछि प्रमाण खोज्ने क्रममा चाहिँ पर्याप्त प्रमाण भेटिएर तपाईँ साँच्चै नै क्रिस्चियन हो भनेर प्रमाण दिँदैन, भेटिनु राम्रो किन र भेटिनु राम्रो एकजना मिना यो यसको बाइबल यस्तो उत्री पढेर पत्रो पारिसकेर पढाएर यो साँच्चै नै क्रिस्चियन होला, यसको बाइबल त एकदम पुरा एउटा प्रमाण दिएको छ, भेटिन्छ होला तपाईँको एउटा एकदम प्रयोग गरेको बाइबल भेटिन्छ कि एउटा नयाँ बाइबल है सामान किने आएको छ हो कि भने यो प्रयोग प्रमाण नै पुगेन, फेरि अर्को प्रमाण खोज्नु खोज्ने क्रममा चाहिँ के अरे ल कसैलाई थाहा छ त यो व्यक्ति साँच्चै क्रिस्चियन हो खै कुन पनि पुरा छिमेकमा सोद्धा पनि खै हामीलाई त थाहा छैन क्रिस्चियन हो कि भने कहिले पनि हामीलाई भएन नि, तर तपाईँको विषयमा सोद्धाखेरि हो मलाई अस्ति भनेको थियो यसले यसमा विश्वास गर्नुपर्छ नत्र नरकमा जान्छ भन्ने थियो यसले हो यो यो चाहिँ साँच्चै नै क्रिस्चियनलाई स्वीकार गर्ने व्यक्ति ल एउटा साँच्ची भेटी अरू पनि छन् त्यहाँ बच्चाहरूले पनि भनेर वृद्धहरूले पनि भनेर हो यसलाई चाहिँ जन्ममा राख्नै पर्छ प्रमाण भेटी अब दोस्रो प्रमाण भेटी अब अझै प्रमाण गर्ने प्रमाण खोज्ने क्रममा चाहिँ कुन चाहिँ चर्च जाँदो रहेछ कुन चाहिँ ठाउँमा उनीहरू लुकी सिलिब्रेट गरेछ यस्तो पास्टरको हो लेखायो अनि त्यो पास्टरलाई एउटा चर्च नजिकै छ पास्टरले सोधे यो फलामा यो चर्चको सदस्य हो भन्दाखेरि खै यो त मैले चिन्दिनँ भन्छ कि भने त्यस्तो प्रमाण त आए तर उसले ओहो हो यो व्यक्ति चाहिँ हाम्रो एकदमै सक्रिय विश्वासयोग्य भाइ सबै प्रभुको सेवा गर्ने व्यक्ति हो प्रभुलाई आदर गर्ने एउटा व्यक्ति भनेर यो एउटा बाइबलीय प्रभुलाई आदर गर्ने एउटा स्थानीय मण्डलीको पास्टरले हुन्छ होला तपाईँ विषय खै यो पास्टर यताउता आउँथ्यो है भन्छ कि कस भनेपछि यदि यस्तो खालको प्रमाणहरू हाम्रो जीवनमा भेटिँदैन भने एउटा के न के गम्भीर आत्मिक समस्या छ हाम्रो जीवन भनेर यसको मतलब दुईटा मध्ये एउटा कि तपाईँ आत्मिक रूपमा रोगी हुनुहुन्छ भनेपछि साँचो विश्वासी भए पनि ज्यादै शारीरिक हुनुहुन्छ पछाडि हटेको अवस्थामा हुनुहुन्छ परमेश्वरसँग अब के गर्नु पर्ने पश्चाताप गर्ने धुरु धुरु पत्रु चाहिँ हुने हामी गम्भीर बन्नु पर्यो उहाँको वचनमा अनि उहाँको सङ्गतिमा कि आर्थिक विकल्प सम्भावना चाहिँ तपाईँ आत्मिक रूपमा मरेको हुन्छ मुक्ति नै पाउनु भएको छ साँचो विश्वासी हुनु तपाईँसित परमेश्वरको जीवन छैन मुक्ति पाएको छु भने दावी त गर्नुहुन्छ तर मुक्तिको भागी चाहिँ बन्नुभएको छ तपाईँको निम्ति चाहिँ हामी यो आग्रह गर्दछौँ तपाईँ आफ्नो पास्टर अथवा परमेश्वरको डर मान्ने एउटा बलियो क्रिस्चियनको मद्दत लिनुहोस् जसले तपाईँलाई सही आत्मिक परामर्श र मद्दत दिन सक्नुहुन्छ यो बुझ्नुहोस् अरू कुनै पनि कुरा कृष्णको तपाईँको सम्बन्ध जतिकै महत्वपूर्ण छैन। यसकारण एकमात्र सत्य परमेश्वरसँग एक वास्तविक ठिक स्वस्थ सुखी सम्बन्ध प्राप्त गर्न तपाईँले जे गर्न आवश्यक छ त्यो तपाईँले गर्नुहोस्। सबभन्दा महत्वपूर्ण कुरा त्यसैले हामीले आफ्नो जीवनको लक्ष्यहरू नौवटा अध्ययन गरेर अनि अब एउटा बाँकी छ जुन चाहिँ केही समयपछि हामी अध्ययन गर्छौँ।